السلام علیکم، یہ کتاب شیعہ آڈیو کی جانب سے پیش کی جا رہی ہے۔ آئیے اب ہم اس کی آٹھویں فصل کی تیسری ریکارڈنگ کی طرف چلتے ہیں۔ اس سال کے بعد مشرکوں کو حج نہیں کرنے دیا جائے گا اور نہ ہی اریانی کی حالت میں خانہ کعبہ کا طواف کرنے دیا جائے گا۔ قارئین ملاحظہ فرمائیں کہ اغراض اور مذہبی دشمنی کے تحت بخاری نے احادیث و واقعات میں کس طرح قطع و برید کی ہے۔ کیا اس میں جس طرح بخاری نے بیان کیا ہے اور جس انداز میں اہل سنت کے دوسرے علماء و محدثین نے قلم بند کیا ہے، دونوں میں کوئی مشابہت و مماثلت ہے؟ اور یہی نہیں بلکہ بخاری ابو بکر کو اس طرح پیش کرتے ہیں کہ انہوں نے ابو بکر نے ابو ہریرہ کو اعلان کرنے والوں کے ساتھ بھیجا کہ وہ منع میں یہ اعلان کریں کہ اس سال کے بعد کسی مشرک کو حج نہیں کرنے دیا جائے گا اور نہ ہی اریانے کی حالت میں طواف کی اجازت دی جائے گی۔ اس کے بعد حمید ابن عبد الرحمن کے اس قول کی نوبت آتی ہے کہ رسول صلی اللہ علیہ وآلہ وسلم نے علی علیہ السلام کو سورہ برات دے کر روانہ کیا اور اعلان برات کا حکم دیا۔ پھر ابو ہریرہ کا قول آتا ہے کہ روز تحریر اعلان کرنے والے ہیں کہ اس سال کے بعد مشرکوں کو حج نہیں کرنے دیا جائے گا اور نہ ہی کسی کو اریاں حالت میں طواف کرنے کی اجازت دی جائے گی۔ علی علیہ السلام بھی شامل ہو گئے۔ اس اسلوب سے بخاری علی علیہ السلام ابن ابی طالب کی فضیلت کو گھٹاتے ہیں کہ انہیں رسول صلی اللہ علیہ وآلہ وسلم نے بعد میں سورہ برات کی تبلیغ کے لیے روانہ کیا، جبکہ رسول صلی اللہ علیہ وآلہ وسلم نے علی علیہ السلام کو اس وقت روانہ کیا تھا جب جبرائیل خدا کا یہ حکم لے کر نازل ہوئے کہ اس مہم امر سے ابو بکر کو معزول کرو، اس پیغام کو تو تم یاد ہی شخص پہنچا سکتا ہے جو تم میں سے ہو۔ لیکن بخاری کے لیے یہ بات بہت ہی ناگوار تھی۔ ابو بکر وحی خدا کے ذریعے معزول اور علی علیہ السلام ابن ابی طالب کو ان پر مقدم کیا جائے، ظاہر ہے اس بات پر بخاری کبھی خوش نہیں ہو سکتے تھے، لہٰذا روایات میں تدلیس سے کام لیا اور محقق اس تال میل علمی امانت میں خیانت سے کیسے خبردار نہ ہوگا۔ خصوصاً صاحب وہ یہ پڑھے گا کہ ابو ہریرہ کہتے ہیں کہ اسی حج میں ابو بکر نے مجھے ان اعلان کرنے والوں کے لیے بھیجا جنہیں روزے قربانی بھیجا تھا۔ کیا ابو بکر عہد رسول صلی اللہ علیہ وآلہ وسلم ہی میں امور تقسیم کرنے لگے تھے اور یہ خود محکوم بن کر نہیں گئے تھے؟ حاکم کیسے بن گئے کہ جو صحابہ کے درمیان سے لوگوں کو اس کام کے لیے منتخب کرتے ہیں؟ ذرا بخاری کی حرکت کو ملاحظہ فرمائیں کہ کسے ہر چیز کی اصل کو بدلتے ہیں کہ حضرت علی علیہ السلام جن کے سوا کوئی اسے انجام نہیں دے سکتا تھا، وہ تو نبی صلی اللہ علیہ وآلہ وسلم کی طرف سے اس مہم امر کی انجام دہی کے لیے مابوس محکوم ہیں۔ وہ تو ابو ہریرہ ایسے دوسرے اعلان کرنے والوں میں شامل ہو گئے، لیکن ابو بکر کی معزولیت اور روتے ہوئے ان کی واپسی کو بیان ہی نہیں کیا اور نہ رسول صلی اللہ علیہ وآلہ وسلم کے اس قول کو نقل کیا ہے کہ میرے پاس جبرائیل آئے تھے، انہوں نے کہا کہ اس پیغام کو آپ یا وہ شخص پہنچا سکتا ہے جو آپ سے ہو۔ کیونکہ رسول صلی اللہ علیہ وآلہ وسلم نے اس حدیث میں اپنے ابن عام اور وسیع علی علیہ السلام ابن ابی طالب کو امت کا قاعدہ بنایا ہے، اور پھر یہ بات تو واضح ہے کہ نبی کی حدیث جبرائیل کے پیغام کے مطابق ہوتی ہے کہ جس کے بعد تاویل کرنے والوں بخاری جیسوں کے لیے اس تاویل کی گنجائش باقی نہیں رہتی ہے کہ محمد صلی اللہ علیہ وآلہ وسلم کی رائے بھی دوسرے لوگوں کی طرح ہے، کیونکہ وہ بھی بشر ہیں، ان سے بھی خطا زرزد ہوتی ہے۔ ظاہر ہے کہ اس صورت میں بخاری کے لیے بہتر یہ تھا کہ اس حدیث کو نظر انداز کریں اور اسے دوسری حدیثوں کی طرح چاٹ جائیں۔ بس آپ بخاری کو اپنی صحیح کی کتاب السہلہ کے باب کیف یکتب حاضہ ماما صالح فلاں بن فلاں میں علی ابن ابی طالب کے بارے میں رسول صلی اللہ علیہ وآلہ وسلم کے قول علی علیہ السلام مجھ سے ہیں اور میں علی علیہ السلام سے ہوں کو علی علیہ السلام و جعفر اور زید کے قضیہ میں درج کرتے ہوئے ملاحظہ فرمائیں گے، جبکہ ابن ماجہ، ترمذی، نسائی اور امام احمد صاحب، کنز الاعمال وغیرہ سب نے رسول صلی اللہ علیہ وسلم کے اس قول علی علیہ السلام مجھ سے ہیں اور میں علی علیہ السلام سے ہوں کو حجت الوداع کے حوالے سے نقل کیا ہے، لیکن بخاری نے مذکورہ باب میں درج کیا ہے۔ نمبر 7، اس پر ایک بات کام میں اور اضافہ کرتا ہوں، اور وہ یہ ہے کہ مسلم نے اپنی صحیح کی کتاب الایمان کے باب الدلیل میں تحریر کیا ہے کہ علی علیہ السلام اور انصار کی محبت ایمان اور علامت دین ہے، اور ان کا بعض نفاق کی نشانی ہے۔ علی علیہ السلام سے نقل کیا ہے کہ آپ نے فرمایا، قسم اس ذات کی جس نے دانے کو شگافتہ کیا اور ہوا کو چلایا، مجھ سے نبی صلی اللہ علیہ وسلم امی نے بتایا کہ مجھ سے وہی محبت رکھے گا جو مومن ہوگا، اور وہی بغض رکھے گا جو منافق ہوگا۔ ترمذی نے اپنی صحیح میں، اور نسائی نے اپنی سنن میں، احمد ابن جنبل نے مسند میں، اور بحقی نے اپنے سنن میں، اور طبری نے ذخائر العقبۃ میں، ابن حجر نے لسان المیزان میں اس حدیث کو نقل کیا ہے، لیکن بخاری نے اس حدیث کو نقل نہیں کیا، اگرچہ ان کے نزدیک یہ حدیث ثابت ہے، جبکہ مسلم نے اسے نقل کیا ہے اور ان کے روات سب ثقہ ہیں۔ بخاری نے اس حدیث کے بارے میں پہلے یہ سوچا کہ اس حدیث سے تو اکثر صحابہ منافق ثابت ہوں گے، اگرچہ وہ رسول صلی اللہ علیہ وآلہ وسلم کے پاس بیٹھتے تھے، لہٰذا اس کو نظر انداز کر دیا۔ یہ اس کا قول ہے جو اپنی خواہش سے کچھ نہیں کہتا بلکہ وحی کے مطابق کلام کرتا ہے۔ خود یہ حدیث حضرت علی علیہ السلام کے لیے بہت بڑی فضیلت ہے، کیونکہ انہوں کے ذریعے حق کو باطل سے اور ایمان سے جدا کیا جاتا ہے۔ حضرت علی اس امت کے آیت اللہ عظمیٰ اور حجت الکبریٰ ہیں، اور اس امت کے لیے وہ امتحان و آزمائش ہیں جس کے ذریعے خدا امت محمد کو آزماتا ہے اور پرکھتا ہے، باوجود یہ کہ نفاق کا تعلق باطنی اسرار سے ہے، اور اسے وہی جانتا ہے جو آنکھوں کی خیانت اور دلوں میں چھپے ہوئے رازوں سے واقف ہوتا ہے۔ ظاہر ہے اسے علام الغیوب کے علاوہ کوئی نہیں جان سکتا ہے۔ پس خدا نے اس امت سے رحم و فضل کیا، اور آپ علیہ السلام کو اس امت کے لیے مومن و منافق کی علامت قرار دیا، تاکہ جو ہلاک ہو وہ حجت کے بعد، اور جو نجات پائے وہ بھی حجت کے بعد۔ اس میں اس سلسلے میں بخاری کی ذہانت کی ایک مثال پیش کرتا ہوں۔ میرا ذاتی اعتقاد یہ ہے کہ شاید اسلاف ہی سے اہل سنت اسی خاصیت کے تحت بخاری کو دوسرے محدثین پر فضیلت دیتے ہیں۔ بخاری کی ساری کوشش اس بات میں صرف ہوئی ہے کہ کوئی ایسی حدیث نقل نہ ہو جو ہو پائے جو ان کے مذہب کے مخالف ہو۔ چنانچہ وہ اپنی صحیح کی کتاب الحبہ فضلہ التصریس علیہ کے باب حجبت الرجل امرتا والمرات الرزوجہ میں تحریر فرماتے ہیں کہ عبداللہ ابن عبداللہ نے مجھے خبر دی کہ عائشہ نے کہا، جب نبی صلی اللہ علیہ وآلہ وسلم کی طبیعت ناساز ہوئی اور درد میں شدت ہوئی، تو آپ صلی اللہ علیہ وآلہ وسلم نے ازواج سے اجازت طلب کی اور کہا کہ میری تیمارداری میری عائشہ کے گھر پر ہو۔ انہوں نے اجازت دے دی تو آپ صلی اللہ علیہ وآلہ وسلم دو اشخاص کے سہارے وہاں سے نکل آئے۔ آپ صلی اللہ علیہ وآلہ وسلم کے قدم زمین پر خط دیتے جا رہے تھے۔ ان دو اشخاص میں سے ایک عباس تھے اور ایک کوئی اور شخص تھا۔ پس عبداللہ نے کہا کہ میں نے ابن عباس سے عائشہ کی اس بات کا تذکرہ کیا۔ انہوں نے بتایا، کیا تم جانتے ہو یہ دوسرا شخص کون تھا جس کا نام عائشہ نہیں لیا؟ میں نے کہا، آپ ہی بتائیے۔ انہوں نے کہا، وہ علی علیہ السلام ابن ابی طالب تھے۔ اس واقعے کو ابن سعد نے صحیح سند سے اپنی طبقات میں تفصیل سے لکھا ہے۔ اسی طرح سیرت الحلبیہ اور اسباب سنن نے بھی اس کو تحریر کیا ہے۔ اس سے صاف معلوم ہوتا ہے کہ عائشہ ایک منٹ بھی علی علیہ السلام کی خیریت نہیں جانتی تھی، لیکن بخاری نے اس واقعے سے اس جملے کو اڑا دیا، جس سے عائشہ کا علی علیہ السلام سے بغض ظاہر ہوتا ہے، اور یہ کہ وہ عائشہ علی علیہ السلام کا نام لینا بھی گوارا نہیں کرتی تھی۔ پھر بھی جو کچھ انہوں نے لکھا ہے وہ بھی صاحبان عقل و خرد کے لیے کافی ہے۔ کسی کا بھی تاریخ کا مطالعہ کرنے والے محقق پر یہ بات مخفی نہیں رہے گی کہ ام المومنین عائشہ اپنے مولا علی علیہ السلام ابن ابی طالب سے بغض رکھتی تھی۔ بغض کی انتہا یہ تھی کہ جب ان کو حضرت علی علیہ السلام کی شہادت کی خبر ملی تو اس وقت سجدہ شکر کیا، بہرحال خدا ام المومنین پر رحم کرے اور ان کے شوہر کی عظمت کے تحت انہیں بخش دے۔ ہم خدا کی اس رحمت کو محدود نہیں کرتے ہیں جو ہر چیز پر چھائی ہوئی ہے۔ ہم تو یہی سمجھتے ہیں کہ اگر وہ جنگ و فتنے نہ ہوتے جو ہماری پرگاندگی اور ہماری جمعیت کی تفریق और हमारी हवा उखड़ जाने का सबब न भी यहाँ तक कि आज हम मुतकबरीन का लुकमा और ज़ालिम इस्तेमार का निशाना बन गए हैं। लाहौल वला कुव्वता इल्ला बिल्लाहिल अलील अज़ीम। जिन रिवायात से अहले बैत अलैहिस्सलाम की तनकीस होती है वो बुखारी को बहुत महबूब हैं। बहुत ही अफसोस की बात है कि बुखारी ने वो रास्ता इख्तियार किया कि जिसका ताल्लुक खुलफा के मसलक से था और जिसे हुकूमतों ने मजबूत व मुस्तहकम किया था, या इस मकतब ने बुखारी और इन जैसे अफराद को चुना और उन्हें अपना बादशाह बादशाह बादशाहत की पायदारी और इनके मजाहिब की तरवीज के लिए खजाना व सतून बनाया और इनके इश्तेहादात को जैसे चाहा घुमाया, क्योंकि ये मशगला अमवी और अब्बासी हुकूमत के बेहतरीन तिजारत और नफा बख्श माल था। इन उल्मा के लिए जो खुलफा की ताईद के हसूल में मुकाबलाबाजी कर क्या करते थे, जिस तरीके से भी हो सके, ख्वाह हदीस गढ़ के या तदलीस करके, यही ज़माने की सियासत थी। हर एक इनकी नज़रों में मुअज़्ज़म और इनसे दौलत हासिल करने की कोशिश में रहता था। उन्होंने अपनी आखरत को दुनिया के एवज़ में फ़रोख्त कर दिया, लेकिन इनकी इस तिजारत ने इन्हें कोई फ़ायदा न दिया और कोई क़यामत के दिन पशेमान और नुकसान उठाने वालों में होंगे। आवाम आवाम है, ज़माना ज़माना है। आज भी आप इसी अंदाज में इसी सियासत को मुलाहिजा करते हैं। कितने बड़े बड़े आलिम अपने घरों में मुकैद हैं जिन्हें लोग जानते तक नहीं हैं, और कितने जाहिल खतीब इमाम जमात और मुसलमानों के शहरों के हाकिम बने हुए हैं। इसका सबब हुकूमत की कुर्बत और ताईद है, वरना आप मुझे अपने रब की कसम खा के बताइए कि अहले बैत अलैहिस्सलाम नबी सल्लल्लाहु अलैहि वसल्लम के, जिनसे खुदा ने रिजस को दूर रखा और ऐसा पाक रखा जो हक है, इसे बुखारी की अदावत व अलहदगी की क्या तफसीर की जा सकती है? आयमाए हुदा से बुखारी की दुश्मनी की क्यों कर तावील हो सकती है, जबकि बास आयमा खुद बुखारी के ज़माने में मौजूद थे, लेकिन इनसे बुखारी ने हदीस नहीं ली। हाँ, अगर कोई हदीस ली तो वो जो इनकी असमत को घटाने के लिए गढ़कर इनकी तरफ मंसूब कर दी गई है और इनकी असमत के मनाफी है, जो कुरान और सुन्नत से साबित है। इसकी बाज मिसालें आपके सामने पेश करता हूँ। फिर बुखारी ने इन नवासिब व ख़वारिज से हदीस ली हैं जिन्होंने अहले बैत अलैहिस्सलाम से जंग की, इन्हें कत्ल किया, जैसा कि आप देखते हैं कि वो मुआविया, उमरो इब्ने आस, अबू हुरैरा, मरवान इब्ने हाकिम और मकातिल इब्ने सुलेमान के, जिसे वदज्जाल कहा जाता है, और इमरान इब्ने खत्तान, ऐसे दुश्मन अली अलैहिस्सलाम और अदू अहले बैत अलैहिस्सलाम से रिवायत की है, जो कि खवारिज का शायर और ख़तीब है, जिसने अली अलैहिस्सलाम को कत्ल करने पर इब्ने मुल्जिम की मदह सराई की थी। जैसा कि बुखारी ने खवारिज व मरहबा व मुजस्मा और बाज़ ऐसे नामालूम लोगों से रिवायत की है कि जिनका ज़माने में वजूद ही नहीं है, इस तरह उन्होंने अपनी सही में बाज़ मशहूर रिवायतों की बाज़ ना हंजार कसम के रावियों के ज़रिए झूठ और तदलीस की निस्बत दी है। इसकी मिसाल वो रिवायत है जिसको बुखारी ने अपनी सही की किताब निकाह के बाब मैं यहालुल मनिनसा वमा यहरुमु वक़ौल अल्लाह ताला हुरमत अलैकुम उमाहातुकुम अलखैर में तहरीर किया है। दूसरे बाब में खुदावंद आलम के इस कौल व अहलन लकुम मा वरा जालकुम के बारे में तहरीर फरमाते हैं कि अकरामा ने इब्ने अब्बास से रिवायत की है कि अगर कोई शख्स अपनी जौजा की बहन से जना करे तो इस पर इसकी बीवी हराम नहीं होगी। और यहाया कुंदी से रिवायत करते हैं कि उन्होंने शोबी और अबू जाफर से नकल किया है कि अगर कोई शख्स किसी लड़के से बदफीली करे तो इसकी माँ से निकाह हराम है। बुखारी के शारह ने इस इबारत पर इस तरह हाशिया लगाया है, बेहतर यह है कि उल्मा ऐसी बातों को किताबों से साफ करके अपनी अजबत बढ़ाए। इसी तरह बुखारी ने अपनी सही की किताब तफसीरुल कुरान के बाब निसाएकुम हरसा लकुम में नाफिया से रिवायत की है कि उन्होंने कहा इब्ने उमर कुरान की तिलावत करते वक्त किसी से कलाम नहीं करते थे। एक रोज़ तिलावत के वक्त मैं उनके पास पहुंच गया और सूरह बकरा की तिलावत कर रहे थे। जब तिलावत कर चुके तो कहा जानते हो ये आयत किस चीज़ के बारे में नाजिल हुई है? मैंने कहा नहीं। उन्होंने कहा ये फलां फलां चीज़ के बारे में नाजिल हुई है। फिर वो चले गए और नाफे ने इब्ने उमर से रिवायत की है कालू अहरसा लकुम नशैतुम, उन्होंने कहा या अय्यतुहा फ़ी, यानी फलां फलां जानिब से। شاہراہ نے اس پر حاشیہ لگاتے ہوئے کہا کہ قولہ فی بحذف المجرور رہلو ظرف ای فیل دبر، ان کا یہ قول کی فلاں فلاں سے، تو یہاں مجرور رکو حذف کیا ہے اور وہ ہے دبر۔ ایک قول یہ ہے کہ مؤلف نے کراہت کی بنا پر اسے حذف کیا ہے، اور اسی طرح شارح نے بھی ایک روز میں پیرس کی یونیورسٹی سربون میں اخلاق نبی صلی اللہ علیہ وآلہ وسلم کے سلسلے میں گفتگو کر رہا تھا کہ جن کے اخلاق کی شہادت قرآن نے دی ہے، اور رسالت پر مابوس ہونے سے قبل بھی رسول صلی اللہ علیہ وسلم کا اخلاق مشہور تھا، اسی لیے آپ صلی اللہ علیہ وآلہ وسلم کو صادق و امین کہا جاتا تھا۔ جلسے کو تقریباً ایک گھنٹہ گزر گیا تھا کہ جس میں میں نے یہ وضاحت کی تھی کہ نبی صلی اللہ علیہ وآلہ وسلم جنگجو نہیں تھے، اور نہ ہی اپنے مذہب کے استوار کرنے میں حقوق انسانی کو پامال کرتے تھے، اور طاقت کے زور پر اپنا مذہب بھی نہیں منواتے تھے، جیسا کہ بعض مشرکین کا دعویٰ ہے کہ اس مناقشہ کے درمیان کے جس میں چنے ہوئے اساتذہ اسلام اور مسلمانوں کی تاریخ کے اسپیشلسٹ خصوصاً مشرکین شریک تھے، گویا میں ایک طرح سے ان لوگوں پر چوٹ کر رہا تھا جو شبہات پیدا کرتے ہیں۔ لیکن ان کے درمیان ایک سن رسیدہ عربی عیسائی بھی تھا، میرے خیال میں وہ لبنانی تھا، اس نے زیر کی اور خیانت دونوں کی آمیزش سے اوپر اعتراض کیا۔ قریب تھا کہ میری ساری محنت کا کارت ہو جائے، اس ڈاکٹر نے فصیح عربی میں کہا، تم نے جو بھی جلسے میں کہا اس میں بہت زیادہ مبالغے سے کام لیا ہے، خصوصاً عصمت ربی صلی اللہ علیہ وآلہ وسلم کے بارے میں، کیونکہ اس سلسلے میں خود مسلمان تمہارے موافق نہیں ہیں، خود محمد صلی اللہ علیہ وآلہ وسلم تمہاری موافقت نہیں کرتے ہیں۔ انہوں نے متعدد بار کہا کہ میں بشر ہوں جس سے خطا سرزد ہو سکتی ہے، نیز مسلمانوں نے ان کی متعدد خطا کو قلم بند کیا ہے، ہم ان کے نام شمار نہیں کرا سکتے ہیں، مسلمانوں کو صحیح اور معتبر کتابیں ان کی گواہی دے رہی ہیں۔ اس کے بعد عیسائی نے کہا، جہاں تک جنگوں کا تعلق ہے اس سلسلے میں حاضرین تاریخ کا مطالعہ فرمائیں، بلکہ اس سلسلے میں صرف کتابوں میں محمد صلی اللہ علیہ وسلم کی جنگوں کا مطالعہ کافی ہے۔ پھر ان کے بعد انہی جنگوں کا سلسلہ خلفائے راشدین نے بھی جاری رکھا، یہاں تک کہ وہ فرانس کے مغرب میں واقعہ شہر پوئٹیر تک پہنچ گئے، اور ہر جنگ میں وہ اپنے نئے مذہب کو تلوار کے زور سے منواتے تھے۔ حاضرین اس کی باتوں کو قبول کر رہے تھے اور تالیاں بجا بجا کر اس کی تائید کر رہے تھے۔ ان کو مطمئن کرنے کی میں نے اپنے تئیں کافی کوشش کی کہ ڈاکٹر صاحب جو کچھ کہہ رہے ہیں غلط ہے، اگرچہ مسلمانوں نے یہ اپنی کتابوں میں لکھا ہے۔ اس سے ایک استہزیہ کہکا لگا جس سے حال گونج اٹھا۔ ڈاکٹر نے پھر مداخلت کی اور کہا کہ جو کچھ میں نے بیان کیا ہے وہ غیر معتبر کتابوں سے بیان کیا ہے، یہ باتیں صحیح بخاری و مسلم میں موجود ہیں۔ میں نے کہا، یہ کتابیں سنیوں کے نزدیک صحیح ہیں، لیکن شیعوں کے نزدیک ان کا کوئی اعتبار نہیں ہے، اور میں شیعہ ہوں۔ اس نے کہا، شیعوں کی رائے ہمارے لیے منہم ہے، اس کو اکثر مسلمان کافر کہتے ہیں، سنی مسلمان ہیں اور ان کی تعداد شیعوں کے 10 برابر ہے، ان کے نزدیک شیعوں کی باتوں کی کوئی حقیقت نہیں ہے۔ مزید کہا، جب تم مسلمانوں میں آپس میں تفاہم ہو جائے اور اپنے نبی صلی اللہ علیہ وآلہ وسلم کی عصمت کے سلسلے میں تم اپنے نفسوں کو مطمئن کر لو گے، اس وقت ممکن ہے کہ تم ہمیں مطمئن کر سکو۔ یہ بات اس نے مسکرا کر اہانت کے انداز میں کہی۔ پھر اثر نو میری طرف متوجہ ہوا اور کہا، لیکن جہاں تک ان کی اخلاق حمیدہ کی بات ہے تو میں آپ سے گزارش کرتا ہوں کہ آپ حاضرین کو یہ سمجھا دیں کہ محمد نے 54 سال کی عمر میں 6 سالہ عائشہ سے کیسے شادی کی۔ ایک بار پھر کہکہوں سے حال گونج اڑگا اور لوگ گردن اٹھا کر میرے جواب کا انتظار کرنے لگے۔ انہیں یہ بات باور کرانے کے لیے میں نے اپنی سی کوشش کی کہ عرب میں شادی 2 مرحلوں میں ہوتی ہے، پہلا مرحلہ عقد و نکاح ہے اور دوسرا مرحلہ قول سے متعلق ہے، اور عائشہ نبی صلی اللہ علیہ وسلم سے 6 سال کی عمر میں نکاح کیا تھا، لیکن اس وقت دخول نہیں کیا تھا، بلکہ 9 سال کی عمر میں دخول کیا تھا۔ میں نے کہا، یہی بخاری نے لکھا ہے، اگرچہ یہ بات میرے خلاف تھی، مجھے ذاتی طور پر اس روایت کے صحیح ہونے میں شک ہے، کیونکہ لوگ اس زمانے میں مہذب زندگی نہیں گزارتے تھے اور نہ ہی ولادت وفات کی تاریخ لکھی جاتی تھی، और अगर रिवायात को सही भी मान लिया जाए तो भी 9 साल की उम्र में आयशा बाले हो चुकी थी। आज हम रूस और रोमानिया की कितनी ही लड़कियों को टेलीविज़न पर जिस्मानी लिहाज से कामिल देखते हैं, लेकिन जब उनकी उम्र बताई जाती है तो हैरत में पड़ जाते हैं। किसी की भी उम्र 11 साल से ज़्यादा नहीं होती है। इसमें शक नहीं है कि नबी ने आयशा से बाले होने और महीना देखने के बाद दखूल किया है, क्योंकि इस्लाम 18 साल को बलोग की हद करार नहीं देता, जैसा कि तुम्हारे फ्रांस में मशहूर है, बल्कि औरत के बलोग की अलामत उसका हाइज होना और मर्द के बलोग की अलामत मनी का खारिज होना है। और ये बात आज हमारे सामने कि 10 साल की उम्र में भी बहुत से लड़कों की मनी खारिज होती है। इसी तरह लड़कियां भी 10 साल से पहले ही हाइज हो जाती हैं। इस वक्त एक औरत खड़ी हुई और इसने मेरे ऊपर एतराज़ करते हुए कहा कि अगर आपकी बात को तस्लीम भी कर लिया जाए, और कभी ऐसा होता भी है और इल्मी लिहाज से सही है, लेकिन कमसिन लड़की से इस बूढ़े की शादी को कैसे तस्लीम कर ले जिसकी उम्र अपने इंतहा को पहुंच चुकी है। मैंने कहा, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के नबी हैं और जो कुछ करते हैं वही के मुताबिक करते हैं, और इसमें शक नहीं है कि अल्लाह के हर फेल में हिकमत होती है, अगरचे मैं ज़ाती तौर पर इस हिकमत से नावाकिफ हूँ। ईसाई डॉक्टर ने कहा, लेकिन मुसलमानों ने इसे सुन्नत नबी सल्लल्लाहु अलैहि वसल्लम बना लिया है। कितनी ही कमसिन लड़कियों की शादी इनके बाप ने अपनी हम उम्र से कर दी है, और अफसोस की बात है कि आज तक ये रीत चली आ रही है। मैंने इस मौके को गनीमत जाना और कहा, इसीलिए तो मैंने सुन्नी मज़हब को छोड़ दिया और मज़हब शिया को इख्तियार कर लिया है, क्योंकि मसलक शिया औरत को यह हक देता है कि वो अपनी पसंद से शादी करे, वली सरपरस्त इस पर तहमील नहीं कर सकता। इसने कहा, सुन्नी शिया की बहस छोड़िए, हमें आयशा से मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की शादी को देखना है। वो हाजिरीन की तरफ मुतवज्जह हुआ और तंजिया अंदाज में कहा, मोहम्मद नबी हैं जिनकी उम्र 54 साल हो चुकी है, और वो इस कमसिन लड़की से शादी करते हैं जो अज़दवाजी ज़िंदगी के बारे में कुछ भी नहीं जानती है। हमें बुखारी बताते हैं कि वो अपने शौहर के घर में गुड़िया से खेलती थी। इससे आयशा की तफूलियत समझ में आती है। यही वो इखलाक आलिया है जिससे नबी सल्लल्लाहु अलैहि वसल्लम मुमताज़ होता है। मैंने असर नौ हाजरीन को फिर इस तरह मुतमईन करने की कोशिश की कि बुखारी की बात को नबी सल्लल्लाहु अलैहि वसल्लम पर हुज्जत नहीं करार दिया जा सकता, लेकिन अब कुछ कहना बेसुध था। ये लबनानी ईसाई डॉक्टर जैसे चाहता था इन अहले सुन्नत के उफकार से खेलता था, और मेरे लिए इसके अलावा चारा कार न था कि गुफ्तगू को ख़त्म कर देता, क्योंकि वो मुझ पर बुखारी से हुज्जत कायम कर रहा था जबकि मैं बुखारी की किसी बात को तस्लीम नहीं करता हूँ। मैं वहाँ से इन मुसलमानों की हालत पर अफसोस करता हुआ निकला कि जिन्होंने दुश्मन इस्लाम व पैगंबर को वो हथियार फरहम किए जिन्हें वो अब हमारे खिलाफ इस्तेमाल कर रहे हैं। इन हथियार देने वालों में सरफहरिस्त बुखारी है। इस रोज़ में बहुत ही रंजीदा घर वापस आया और सही बुखारी के सफ़ात पलटना शुरू किए तो मुझे आयशा के फ़ज़ाइल में सब कुछ मिल गया। इस वक्त मैंने शुक्र खुदा अदा किया, वरना मैं रसूल सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत के बारे में शक में पड़ा रहता, अगरचे इन चीज़ों ने पहले मुझे शक में मुबतला किया था। यहाँ इन बाज़ रिवायात का तस्करा कर देना ज़रूरी है जो बाहिस व मनाक़िशा के दरमियान हुई थी, ताकि कारीन पर वाज़ह हो जाए कि तनकीद करने वाले हम पर बोहतान नहीं बांधते हैं, उन्होंने हमारी सहा में खामियां पाली और इन्हें हमें खिलाफ इस्तेमाल किया। बुखारी ने अपनी सही की किताबुल खल्क के बाब तस्वीजुन नबी सल्लल्लाहु अलैहि वसल्लम आयशा व कदमतुल मदीना व बना इहा बिहा में आयशा से रिवायत की है कि उन्होंने कहा, जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुझसे शादी की तो उस वक्त मेरी उम्र 6 साल थी। फिर हम मदीने आए और हिरसे इबन खजरज के घर उतरे, बस वहाँ मेरे बालों में गर्द भर गई। एक रोज़ मेरे पास मेरी माँ उम्मे रुमान आई तो इस वक्त मैं अपनी सहेलियों के साथ झूला झूल रही थी। वो गज़बनाक हुई मैं इनके पास आई, लेकिन मैं नहीं जानती थी कि वो मुझसे क्यों नाराज़ हैं, मुझसे क्या चाहती हैं। बस उन्होंने मेरा हाथ पकड़ा और दरवाजे पर ला खड़ा किया। मेरी सांस फूल गई थी। जब थोड़ा सांस सुकून मिला तो उन्होंने मेरा चेहरा और सर धोया और फिर मुझे घर में दाखिल किया। मैंने देखा कि वहाँ अंसार की औरतें जमा हैं। उन्होंने मुझे दुआएं दी, मेरी माँ ने मुझे इनके सुपुर्द कर दिया। उन्होंने मेरी जुल्फ़े सवारी, फिर मुझे इस रसूल सल्लल्लाहु अलैहि वसल्लम के सुपुर्द कर दिया। इस वक्त मेरा सिन 9 बरस का था। इस किस्म की रिवायत के हाशिया आरई का काम मैं कारीन के सुपुर्द करता हूँ, जैसा कि बुखारी ने अपनी सही की किताबुल अदब के बाब अल निबासातुल नास में इशाइशा से रिवायत किया है कि उन्होंने कहा, मैं नबी सल्लल्लाहु अलैहि वसल्लम के घर गुड़ियों से खेलती थी और मेरी सहेलियाँ भी मेरे साथ खेलती थीं। जब रसूल सल्लल्लाहु अलैहि वसल्लम आए तो मैं के सहेलियाँ हट जाती थीं और आप उन्हें मेरे पास भेजते थे, वो मेरे साथ खेलने लगती थीं। अगर आप इस किस्म की रिवायात का मुताला करेंगे तो क्या इसके बाद बाज़ मुशरिकीन की तनकीद पर एतराज़ कर सकेंगे? अपने परवरदिगार की कसम खा के मुझे बताइए, जब आप रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में आयशा का यह कॉल पढ़ेंगे कि मैंने तो आपके रब को आपकी ख्वाहिश के मुतालिक जल्दबाज पाया। सच बताइए, इस औरत के मुतालिक आपके दिल में कितना एहतराम बाकी रहेगा जो नबी सल्लल्लाहु अलैहि वसल्लम की पाकीज़गी में शक करती है? क्या इससे आपके दिल में ये बात नहीं आएगी कि इनकी बेवकूफ़ी की दलील है, इनकी अक़ल कामिल नहीं थी? क्या इसके बाद इन दुश्मनान इस्लाम पर मलामत की जा सकेगी जो अक्सर इस बात को हवा देते हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम औरतों को बहुत दोस्त रखते थे और शहूद परस्त थे, बस जब वो बुखारी में ये देखते हैं कि इनका पर्दा इनकी ख्वाहिश नफ्स के बाइस बारे में सरस से काम लेता है, नेज़ बुखारी में ये देखते हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम 1 घंटे में 11 औरतों से जमा करते थे और इन्हें 30 की ताकत दी गई थी, तो इन मुसलमानों पर मलामत करनी चाहिए कि जिन्होंने इस कसम की खराफात को लिखा है और इनके सही होने का एतराफ़ किया है, बल्कि इन्हें कुरान के मिसल जाना है कि जिसमें शक की गुंजाइश नहीं है, लेकिन वो अहले सुन्नत तमाम चीज़ों में मजबूर हैं, यहाँ तक कि वो अपने अकीदे में भी आज़ाद नहीं हैं, किसी चीज़ में इनका अख्तियार नहीं है। यकीनन ये किताबें इन पर अव्वलीन हुकाम ने तहमील थोपी की थी। अब हम इन रिवायात को सुपुर्द कलम कर रहे हैं जिन्हें बुखारी ने अहले बैत की मनकबत के लिए नकल किया है। चुनाचा अपनी सही की किताब अल मगाज़ी के बाब शहूदुल मलाइका बदरन में अली अलैहिस्सलाम इब्ने हुसैन अलैहिस्सलाम से रिवायत की है कि हुसैन अलैहिस्सलाम इब्ने अली अलैहिस्सलाम ने खबर दी है कि अली अलैहिस्सलाम ने फरमाया, बदर के माल गनीमत में से मुझे एक ऊँटनी मिली थी और नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी मुझे खुम्स में से कुछ दिया था। बस जिस रोज़ फातिमा बिनते नबी सल्लल्लाहु अलैहि वसल्लम से मेरी निस्बत हुई तो मैंने बनी फनीका के एक ऊँटों को संवारने वाले को तैयार किया कि वो मेरे साथ आए, ज़खीरे में चले। मेरा ख्याल था कि इसे फ़रोख्त करके उरूसी का वलीमा कर दूंगा। जब मैंने अपनी ऊँटनी का कजावा खैर किया, रसाया जमा कर ली, एक जबकि मेरी ऊँटनी अंसार में से एक शख्स के हुजरे के साये में बैठी थी, मैंने देखा कि इसका कोहान कटा हुआ है और पहलू चाक है, जिगर निकाल लिए गए हैं। ये मंजर देखकर मैं हक्का बक्का रह गया। मैंने कहा, ये काम किसने किया है? लोगों ने कहा, हमजा इब्ने अब्दुल मुत्तलिब ने, और वो इस घर में हैं। अंसार में से कुछ इनके साथी भी मौजूद हैं, इनके पास शराब की बोतल है। बस हमजा ने तलवार उठाकर इनके कोहान काट डाले और पहलू चाक करके इनके जिगर निकाल लिए। हज़रत अली अलैहिस्सलाम फरमाते हैं, मैं नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ। आप सल्लल्लाहु अलैहि वसल्लम के पास जैद इब्ने हारिस भी बैठे थे। मेरी हालत से नबी सल्लल्लाहु अलैहि वसल्लम ने इनका अंदाज़ा लगा लिया और फरमाया, तुम्हारे साथ क्या सलूक हुआ? मैंने अर्ज़ की, या रसूल अल्लाह, हमजा ने मेरी ऊँटनियों के कोहान काट लिए हैं, इनके पहलू चाक करके जिगर निकाल लिए हैं और वो फलां घर में शराबियों के दरमियान बैठे हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी रिदा तलब की, दोष पर डाली और रवाना हुए। मैंने और जैद ने भी आप सल्लल्लाहु अलैहि वसल्लम का इत्तबा किया। इस घर पर पहुँचे जिसमें हमजा थे, दाखिल होने की इजाज़त तलब की। इजाज़त मिली तो नबी ने हमजा की हरकत पर इन्हें लानत मलामत की। शराब के नशे से हमजा की आंखें सुर्ख थीं। हमजा ने नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा, پھر نظر اٹھا کر آپ صلی اللہ علیہ وآلہ وسلم کے چہرے کی طرف دیکھا اور کہا، تم میرے والد کے غلام ہو۔ پس نبی صلی اللہ علیہ وآلہ وسلم سمجھ گئے کہ یہ چڑھائے ہوئے ہیں، لہٰذا خاموش ہو گئے اور واپس پلٹ گئے، ہم بھی ان کے ساتھ نکل آئے۔ قارئین، اس جھوٹ سے لبریز روایت میں غور کریں جس میں سید الشہداء پر سب و شستم ہے، کیونکہ وہ سید الشہداء اہل بیت علیہ السلام کے لیے باعث افتخار ہیں۔ کتنی ہی مرتبہ اپنے اشعار میں حضرت علی علیہ السلام نے جناب حمزہ پر فخر کیا ہے، چنانچہ فرماتے ہیں، حمزہ شہیدوں کے سردار، میرے چچا ہیں، اور بارہا رسول صلی اللہ علیہ وآلہ وسلم نے ان پر فخر کیا ہے، اور جب وہ قتل ہوئے تو رسول صلی اللہ علیہ وآلہ وسلم نے ان پر گریہ کیا اور سید الشہداء کے لقب سے نوازا۔ نبی صلی اللہ علیہ وآلہ وسلم کے ام حمزادہ ہیں، جن کے ذریعے خدا نے اسلام کو اس وقت عزت بخشی تھی جب کمزور مسلمان مخفی طور پر خدا کی عبادت کرتے تھے۔ ان کا اپنے بھتیجے کی نصرت میں قریش کے مقابلے میں ڈٹ جانے اور قریش سورماؤں کے سامنے اسلام کا اعلان کرنے والا واقعہ مشہور ہے۔ حمزہ وہ ہیں جنہوں نے ہجرت میں سبقت کی اور اپنے بھتیجے کے لیے ہجرت کے اسباب فراہم کیے۔ حمزہ اپنے بھتیجے علی علیہ السلام کے ساتھ بدر واحد کے سرماؤں میں تھے۔ خود بخاری نے اپنی صحیح کی کتاب تفسیر القرآن کے باب قول حاضہ نے خصمانہ تختصوما فی ربہم میں حضرت علی علیہ السلام سے روایت کی ہے کہ آپ نے فرمایا، قیامت کے دن رحمان کے سامنے خصومت کے لیے میں بحث کروں گا۔ قیس کا قول ہے، یہ آیت انہی کے بارے میں نازل ہوئی ہے۔ بدر میں مبارزہ کرنے والے علی علیہ السلام، حمزہ، عبیدہ اور شیبہ ابن ربیعہ، عتبہ ابن ربیعہ اور ولید ابن عتبہ تھے۔ بخاری کو ایسی ہی روایات نقل کرنے میں سکون ملتا ہے جو اہل بیت علیہ السلام کی باعث افتخار چیزوں میں رکھنا پیدا کرتی ہیں، اور اس قسم کی حدیث گڑنے والوں کا سلسلہ طویل ہے۔ بخاری کہتے ہیں کہ ہم نے عبدان نے بیان کیا، ہمیں عبداللہ نے خبر دی، ہمیں یونس نے خبر دی، اور ہم سے احمد ابن صالح نے بیان کیا، ہم سے انبا نے بیان کیا، ہم سے یونس نے زہری کے حوالے سے بتایا کہ ہمیں علی علیہ السلام ابن حسین علیہ السلام نے خبر دی ہے۔ ان سات اشخاص سے بخاری نے روایت نقل کی ہے قبل اس کے کہ سند کا سلسلہ سید الساجدین تک پہنچے۔